नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल असार 15 गते सोमबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि। तदनुसार 29 जून सन् 2026, नेपाल सम्बत 1146, आज तसलाथ 15। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ, हिलोमै देखिन्छ सुनिर्भरताको सपना शीर्षकको समाचार। असार मासको छिपछिपे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ विष ऋण लाग्यो। हिलोमा पस्न घिन मान्ने पनि उत्साहसाथ बाउसे हली बन्छन् र रोपाहारलाई यस्तै भाकाले उत्साही बनाउँछ। यस्तै भाकाको दोहोरो लयमा रोपाई मेलो सर्दै जान्छ। मनसुनी झरीसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जिने असारे भाका र घर घरमा जोहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानो रोपेर मुरी फलाउने उखानले चिनिने यो दिन नेपाली कृषि संस्कृति, श्रम र आशाको उत्सव हो। काभ्रेका किसानदेखि झापाका फाँट र जुम्लाका बेसीसम्म असार पन्ध्र केवल रोपाईको दिन होइन, वर्षभरिका लागि अन्नको भरोसा रोक्ने दिन पनि हो। यही कारण सरकारले दुई दशक अघि यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष पनि जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारासहित 23 राष्ट्रिय धान दिवस मनाइँदैछ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले धान दिवसले उत्पादन प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा तथा जलवायु मैत्री कृषि प्रविधिको विस्तारमा जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन, जीवनशैलीको हिस्सा हो। कृषि विभागका अनुसार देशका करिब 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गाहस्थ उत्पादनमा यसको योगदान करिब 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। समयसँगै धेरै परम्परा फेरिए पनि यो चलन भने अझै जीवित नै रहेको नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले उल्लेख गर्नुभयो। असार पन्ध्रको उत्सवका बीचमा केही चिन्ताका विषय पनि छन्। असारे भाका गाउँघरमा पहिले झैं कमै सुनिन थालेका छन्। रोपाईमा खेतभरि गुन्जिने लोकगीतहरू मोबाइलका गीतले विस्थापित हुँदैछन्। लोक गायक रामहरि न्यौपानेका अनुसार असारे भाका मात्र होइन, नेपाली कृषि संस्कृतिको एउटा महत्वपूर्ण पाटो नै हराउने जोखिममा छ। हिलोमै देखिन्छ स्वनिर्भरताको सपना शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठबाट लिएका हौ। गोर्खापत्र दैनिकबाटै भट्टराई आयोगको प्रतिवेदन 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकको समाचार लिँदैछौ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमण भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको, साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गतेको बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2026 को दफा 3(2) बमोजिम आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझ्याउँदै शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। हप हपिवी गर्मी हुँदा तपाईँ के गर्नुहुन्छ? कतै रूखको छहारीमा बस्नुहुन्छ होला, पंखा कूलर र एसीको सहारा लिनुहोला। तर धानलाई गर्मी भए के गर्ने? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेला समेत धान फलाउने उपाय पत्ता लगाएका छन्। जापानको नेशनल एग्रिकल्चर एण्ड फूड रिसर्च अर्गनाइजेशन नारो, अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्यूट इरीका वैज्ञानिकले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जीन पत्ता लगाएका हुन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानत्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फलाउन मद्दत गर्ने जीनका बारेमा उल्लेख गरेका छन्। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। कान्तिपुर दैनिकबाटै वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकको समाचार लिँदैछौ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उहाँहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल शुरू भएको छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेन्जी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उहाँ केही दिनपछि छुट्नुभयो। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा हुनुहुन्छ। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढ़ाइएको छ। रासोपा नेतृत्वको सरकार गठन भएता राजनैतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्तो कदम चालेको छ। पछिल्लो समय रासोपालाई स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने एजेण्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधानमा व्यवस्था गरेको प्रदेश सभा खारेज गर्ने एजेण्डा पनि रासोपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरू बताउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकको समाचार प्रकाशित छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,000 रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। अनुत्पादक क्षेत्रको खर्च कटौती तथा मितभेटा उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनज्ञ बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,99,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। मनसुनजन्य जोखिममा 2,25,00,000 शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। यस वर्ष मनसूनजन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदबाट 51,000 घरधुरी प्रभावित हुन सक्ने र त्यसमा 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरेको हो। यही असार 5 गते नेपालमा पूर्वी क्षेत्रबाट मनसून प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदहरूका अनुसार आइतबारदेखि मनसून सक्रिय हुन थालेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसूनजन्य विपदबाट करिब 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिनुभयो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्म को प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौं। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अल्पत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो। यस्ता कार्यमा सरकारको अनुमति बिना सञ्चालनमा रहेका परामर्श व्यवसायी बढ़ी सक्रिय रहेको उजुरी र गुनासोको आधारमा सरकारले निगरानी बढ़ाउन थालेको हो। अहिले शिक्षा तथा खेलकुद मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउने गरेको छ। कुनै उजुरी परामर्श व्यवसायीको नामै किटेर लिखित रूपमा आउने गरेको छ भने कुनै उजुरी मौखिक आउने गरेको छ। मन्त्रालयले आफू कहाँ आएको उजुरी अध्ययन गरेर आफूले सक्ने भए आफै र नसक्ने भए थप अध्ययन गरेर कार्यवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पठाउने गरेको छ। पछिल्लो समय नेपाल प्रहरीले अनुगमनका क्रममा बिना दर्ता सञ्चालनमा रहेका काठमाडौँ उपत्यका 18 परामर्शदात्री संस्थाका संचालक तथा प्रतिनिधिलाई पक्राउ गरेको छ। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हुँ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउबा पक्ष असन्तुष्टै शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने घोषणा गर्नुभयो। असार 9 गते पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेका बेला सभापति थापाले झापाबाट गरेको यस्तो घोषणाले कांग्रेसमा थप द्वन्द निम्त्याएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्व संस्थापन शेरबहादुर देउबा पक्षीय नेताहरू झन असन्तुष्ट बनेका छन्। पार्टीको 15 महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रिया झनझन पेचिलो बन्दै गएको छ। सदस्यता अध्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। 14 महाधिवेशनमा 8,66,202 क्रियाशील सदस्य थिए। पछिल्लो डिजिटल अध्यावधिक अभियानमा 7,82,209 सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ। तीमध्ये हालसम्म 6,87,931 सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ। तर करिब 1,78,000 सदस्य अझै अध्यावधिक प्रक्रिया बाहिर छन्। यो समाचार अन्नपूर्ण पोस्टबाट लिएका हौं। चिया परीक्षणमा खुकुलो नीति, निर्यात अवरोध हट्ने शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। चिया आयातमा भारतले खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। काठमाडौँ उपत्यकामा मेट्रो रेलमार्ग निर्माण गर्ने भन्दै विस्तृत परियोजना प्रतिवेदन बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न 1 जेठमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो, पछि थप गरेर 8 असारसम्म पुर्याइयो, तर त्यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ। रेल विभागले प्राविधिक कारण देखाउँदै तत्कालका लागि सूचना रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखेको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। खडेरीले सुके नलका र कुवा शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। कोहलपुर नगरपालिका 7 स्थित लखनवार गाउँमा खडेरीसँगै जमीन मुनिको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नलका सुकेका छन्। करिब 1 सातादेखि अधिकांश नलकाबाट पानी आउन छोडेपछि स्थानीय बासिन्दा खाने पानी समस्यामा परेका हुन्। स्थानीय पार्वती विकका अनुसार शुरूमा नलकाबाट थोरै थोरै पानी आउने गरेको थियो, अहिले भने धेरैजसो नलका पूर्ण रूपमा सुकेका छन्। उहाँका अनुसार यस वर्ष वर्षा ढिलो हुनु र लामो समयसम्म खडेरी रहनुले जमिन मुनि पानीको सतह निकै तल झरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। विद्युत नकाटी लाइन मर्मत शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति विच्छेद नगरी वितरण लाइन मर्मत गर्न सक्ने सुविधा शुरू गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट 11 केभी 11,000 भोल्टको वितरण लाइन मर्मत गर्दा विद्युत आपूर्ति विच्छेद गर्नु नपर्ने गरी प्राविधिक क्षमता विस्तार गरेको हो। उपभोक्तालाई निरन्तर र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यका साथ सुविधा प्रचलनमा ल्याउन लागि प्राधिकरणले जनाएको छ। गोर्खापत्रमा यो समाचार प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकको समाचार लिँदैछौ। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। अनुसन्धान कार्यालयका अनुसार शुक्लाले हालसम्म 20 भन्दा धेरै विदेशी विद्यार्थीलाई नेपाली कलेजमा अध्ययन गरेको भन्दै नक्कली कागजात तयार गरिदिएका थिए। उनीहरूले सोही आधारमा नेपालमा अध्ययन भिसा लिएका थिए। धन्दामा संलग्न चिनिया नागरिक वाङ जिङकाओलाई पनि विभागले पक्राउ गरेको छ। भिसाका लागि उनीहरूले वाल्मीकि विद्यापीठको नक्कली कागजात तयार गर्दै आएको खुलेको छ। यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।